रेडियो भेरी एफएम, रेडियो भेरी एफएम,
रेडियो भेरी एफएम 98.6 रेक्सी 2.7 मेगाहर्ट्ज।
दोस्रो संविधान दिवस आज सुर्खेत सहित देशैभर विविध कार्यक्रम गरी मनाइदै संविधान अनुरूप दर्जनौ कानून बन्न भने बाँकी।
सुर्खेतको लेक बेसी 9 पोखरा भन्ज्याङमा खानेपानी आयोजनाको शिलान्यास, सिम्ता गाउँपालिकाको वडा नम्बर 2 पनि पूर्ण खोप युक्त घोषणा।
नेपाल आयल निगमका कार्यकारी निर्देशक गोपाल बहादुर खड्का बर्खास्त, मन्त्री परिषद 56 सदस्य पुग्यो।
प्रदेश नम्बर 2 का विभिन्न ठाउँमा मतगणना जारी, केही ठाउँमा आजबाट मतगणना हुने, 5 दिनभित्र सबै ठाउँको परिणाम आउने।
र आईसीसी विश्व क्रिकेट लिग अन्तर्गत हङकङसँगको खेलको लागि नेपाली टोलीको घोषणा, 16 वर्ष मुनिको एसिया कप फुटबलमा 23 सदस्य टोली छनौट।
हिमाल पहाड तराई कोही छैनन् पराई, बिहानको भेरी खबरबाट राजेन्द्र साही र मधुबन विशीको नमस्कार। तपाईँ हामीलाई रेडियो भेरी .com.np शुभयात्रा हाम्रो पात्रो मोबाइल एप्लिकेसनका साथै बर्दियाको रेडियो टाइगरबाट पनि सुनिरहनु भएको छ।
अब खबर विस्तारमा। दोस्रो संविधान दिवस आज सुर्खेत सहित देशैभर विविध कार्यक्रमको आयोजना गरी मनाइँदैछ। दिवसका अवसरमा वीरेन्द्रनगरमा अहिले बिहान मंगलगढी चोकबाट प्रभात फेरी गरिँदैछ भने जिल्लाको आयोजनामा कार्यपत्र प्रस्तुत लगायतका विशेष कार्यक्रमको जिल्ला बारको आयोजनामा कार्यपत्र प्रस्तुत गर्ने कार्यक्रम पनि रहेको छ। विभिन्न कालखण्डका जनआन्दोलन, एक दशक लामो सशस्त्र संघर्ष, 2062-63 को ऐतिहासिक जनआन्दोलनका उपलब्धि लगायतको बलमा मुलुकमा पहिलोपटक संविधान सभाबाट 2072 साल असोज 3 गते आजकै दिन संघीय लोकतान्त्रिक गणतन्त्र सहितको संविधान जारी भएको हो। संविधान अनुरूप संघीय संरचना अनुरूप स्थानीय तहको निर्वाचन सम्पन्न भएको छ भने संघीय प्रतिनिधि सभा र प्रदेशसभाको निर्वाचन भने मिति घोषणा भइसकेको छ। प्रदेशसभा र प्रतिनिधि सभाको निर्वाचनको मिति मङ्सिर 10 गते र 21 गतेको लागि तोकिएको छ। तर नयाँ संविधान अनुरूप बन्नुपर्ने दर्जनौ कानूनहरू नबन्दा आम नागरिकले संविधानले प्रदान गरेका हक अधिकार भने उपभोग गर्न पाएका छैनन्। संघीय लोकतान्त्रिक गणतन्त्र, धर्मनिरपेक्षता, सामाजिक न्याय सहितको समानुपातिक समावेशी शासन व्यवस्था लगायत यो संविधानको मुख्य व्यवस्था रहेका छन्।
सुर्खेतको लेगबेसी नगरपालिका 9 पोखरा भन्ज्याङमा निर्माण गर्न लागि बुलबुले खानेपानी आयोजनाको शिलान्यास गरिएको छ। 216 घर परिवार लाभान्वित हुने गरी लेगबेसी 9 पोखरामा शिलान्यास गरिएको जनाइएको छ। एक कार्यक्रमको आयोजनाको बीच नगरपालिकाका प्रमुख गगन सिंह सुनारले उद्घाटन गर्नुभएको हो। नगर प्रमुख सुनारले यो योजनाले यस क्षेत्रका बासिन्दालाई खानेपानीमा सहज हुने भन्दै समयमै काम सक्न सुझाव दिनुभएको छ। ग्रामीण खानेपानी तथा सरसफाई विशेष कोष फन रोडको सहयोग तथा सुन्दर नेपाल संस्थाको सहजीकरणमा खानेपानी निर्माण गर्न लागि हो। एक घर एक धारा अन्तर्गत आयोजनामा 216 धारा निर्माण गरिने सुन्दर नेपाल संस्थाका कार्यक्रम संयोजक ओम प्रकाश थापाले जानकारी दिनुभयो। कार्यक्रम संयोजक थापाका अनुसार 65 लाख लागतमा निर्माण गर्न लागि आयोजना 50 लाख फन रोडको र बाँकी 15 लाख स्थानीयको श्रमदानबाट गरिने जनाइएको छ। आयोजनाको निर्माण अबको 10 महिनासम्म सम्पन्न हुने गर्ने लक्ष्य समेत रहेको छ। शिलान्यास कार्यक्रम उपभोक्ता समितिका अध्यक्ष टीकाराम सोमैको अध्यक्षतामा सम्पन्न भएको हो।
पूर्वी सुर्खेतको सिम्ता गाउँपालिकाको वडा नम्बर 2 पूर्ण खोप युक्त वडा घोषणा गरिएको छ। एक कार्यक्रमको आयोजना गरी वडालाई पूर्ण खोप युक्त घोषणा गरिएको वडा कार्यालय काफलकोटले जनाएको छ। वडामा रहेका 15 महिनासम्मका सबै बालबालिकाले सबै खोपको मात्रा लिएकाले पूर्ण खोप युक्त घोषणा गरिएको जनाइएको छ। कार्यक्रममा जिल्ला समन्वय समितिका सदस्य तीर्थबहादुर राउतले स्वस्थ हुनु सबै नागरिकको नैसर्गिक अधिकार रहेको भन्दै वडालाई पूर्ण खोपयुक्त घोषणा गरिएकोमा खुसी व्यक्त गर्नुभयो। उहाँले वडाको लागि जिल्ला समन्वय समितिबाट हुने सहयोगको लागि आफू तत्पर रहेको भन्दै सबैको साथ आवश्यक रहेको बताउनुभयो। कार्यक्रममा सिम्ता गाउँपालिकाका उपाध्यक्ष चन्द्रकला शाहीले आफूले पहिले यस क्षेत्रमा स्वयंसेविका भएर काम गरेको स्मरण गर्दै यसमा स्वयंसेविकाको महत्वपूर्ण योगदान रहेको बताउनुभयो। यस्तै नेपाली कंग्रेस सुर्खेतका उपसभापति टेकबहादुर सिंहले खोप युक्त घोषणा हुनु आफैमा खुसीको कुरा भएको भन्दै बालबालिकाको स्वस्थ जीवनमा स्वयंसेविकाको भूमिका महत्वपूर्ण रहेको बताउनुभयो। वडामा रहेका 105 जना बालबालिकाहरूले पूर्ण खोपहरू लगाएकाले पूर्णखोपयुक्त वडा घोषणा गरिएको वडा अध्यक्ष हरिबहादुर सिंहले जानकारी दिनुभयो। यो सँगै सिम्ता गाउँपालिकामा रहेका 8 वडा पूर्णखोपयुक्त घोषणा भएका छन्। यसै आर्थिक वर्षभित्रमा वडा नम्बर 9 खानीखोलालाई पनि पूर्णखोपयुक्त घोषणा गर्ने कार्यक्रम रहेको गाउँपालिकाका अध्यक्ष कविन्द्र केसीले जानकारी दिनुभएको छ।
जाजरकोटमा भिरबाट लडेर एकजनाको ज्यान गएको छ। भेरी नगरपालिका 5 मटेलाकी 35 वर्षीय चन्द्रकला घरतीको हिजो साँझ घाँस काट्न गएको बेला भिरबाट खसेर ज्यान गएको हो। छिन्चु जाजरकोट सडक खण्डको छेउमाथि भिरमा रहेको अमेलिसाको घाँस काट्दै गर्दा लडेर ज्यान गएको जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रहरी प्रमुख डिएसपी भावेश श्रीमालले जानकारी दिनुभयो।
सुर्खेत सहित प्रदेश नम्बर 6 चालु आर्थिक वर्षको 2 महिनामा भ्रष्टाचार सम्बन्धी 81 उजुरी परेको अख्तियारले जनाएको छ। विशेष गरेर यस क्षेत्रमा शिक्षा स्वास्थ्य र सडक सम्बन्धी विकासे काममा बढी भ्रष्टाचार हुने गरेको अख्तियारले जनाएको छ। भ्रष्टाचारको आरोप लागेकालाई कानून बमोजिम कडा कारवाही नहुँदा नियन्त्रणमा समस्या हुने गरेको सरकारवालाले बताउँदै आएका छन्। यसै विषयमा हामीले सुर्खेतको वीरेन्द्रनगरमा भेटिएका केही सर्वसाधारणलाई भ्रष्टाचार गर्नेलाई कस्तो सजाय हुनुपर्छ भनेर सोधेका छौँ। सुनौ उनीहरूको विचार आजको जनआवाजमा।
भ्रष्टाचार भनेको एउटा यो अहिलेको यो अवस्थामा वर्तमान अवस्थामा एउटा अराजकता नै हो होइन। भ्रष्टाचारले नै हाम्रो देशको विकास गर्नमा एकदमै चुनौतीको रूपमा देखिएको छ। भ्रष्टाचार हटाउनै नसके पनि अन्त्य गर्न नसके पनि केही न्यूनीकरण गर्न सक्ने सम्भावना देखिन्छ। कानुनी प्रक्रिया अनुसार विभिन्न नियमको आधारमा कर्मचारीलाई त्यो सजायको व्यवस्था गरिएको हुन्छ। नियमन गरेर उसलाई कडा कारवाही गरियो भने सरकारले कर्मचारीहरूको तलबहरूको व्यवस्था अलि बढाइदिएको भए यो भ्रष्टाचार कम हुन्थ्यो कि हाम्रो यो नेपालमा।
त्यस्ता कर्मचारीहरूलाई जागिरबाट निलम्बन गर्न सक्यो भने नेपाल सरकारबाट भ्रष्टाचार अलिकति रोकिन्छ कि भन्ने मलाई लागेको छ। तिनको चाहिँ जागिर नै निलम्बन गर्ने, फेरि तिनले जागिर नपाउने, त्यो गर्यो भने अर्को कर्मचारीले ओहो हाम्रो त भ्रष्टाचार गरेपछि त जागिर जान्छ कि भन्ने जस्ता कुराहरू जानेले गर्दाखेरि अलिकति रोकिन्छ कि जस्तो मलाई एउटा चाहिँ त्यो लाग्छ। र तलबको अलिकति सुविधाजनक दिने र भ्रष्टाचार गर्नेलाई चाहिँ कडाभन्दा कडा कानुन गर भनेपछि भ्रष्टाचार रोकिएला जस्तो लाग्छ।
भ्रष्टाचार गर्ने मान्छेहरूले गर्दा नै जो मान्छेले पाउनु पर्ने सेवा सुविधा हो त्यो मान्छेले पाएको हुँदैन र त्यहाँसम्म गएको हुँदैन। त्यस कारणले गर्दाखेरि त्यस्तो भ्रष्टाचार गर्ने व्यक्तिलाई कानुनी प्रक्रिया अनुसार त्यसलाई अब त्यस्तो जागिरबाट निलम्बन गर्ने अथवा कानुनी प्रक्रियामा उसलाई जेलमा राखेर पनि सजाय दिने कुराहरू गर्यो भने पनि भ्रष्टाचार कम हुन सक्छ।
यो त भ्रष्टाचार एक त प्राय जसो सबै ठाउँमा देखिन्छ। भ्रष्टाचार भन्ने कुराहरू अब सगुवा ठुल्ठुला पदमा रहेकाबाटै भएको छ होइन। अब यसलाई न्यूनीकरण गर्न यो यिनीहरूलाई अब सेवाबाट पनि बर्खास्त गर्नु मलाई लाग्छ है, कि त उनीहरूलाई अब जेल हाल्नुपर्ने यस्ता अब कारवाही गरे भने अब अलिकति न्यूनीकरण हुन्छ कि भन्ने लाग्छ।
मलाई लाग्छ यो चाहिँ अफिसहरूमै कानुन राम्रो बनाइदिएर उनीहरूलाई अलि नियम कडा लागू गरिदिने हो भने त्यसरी नै समाधान हुन्छ जस्तो लाग्छ मलाई।
जस्तो भ्रष्टाचार गर्नेलाई होइन उसको कुनै पदमा जागिर छ भने त्यसलाई चाहिँ निलम्बन गर्नु पर्यो होइन, जेलमा हाल्ने अनि अरू व्यक्तिहरूले त्यस्तो सजाय दिइसकेपछि अरूले गर्ने आँट नगर्ने
कारवाही त अब गर्नै पर्छ गर्न त होइन, अब जेल हाल्नै पर्यो त्यही हो। अब सबै कर्मचारीले मात्रै अब त्यस्तै त्यो गर्दैन नि, कोही कोही मात्रै हुन्छ, फाल्न पर्यो अब जागिरबाटै।
हामीसँग छिमेक छेरफेरोसँगै राष्ट्रिय खबरको सिलसिला बाँकी नै छ, अहिलेलाई भने विश्राम।
तपाईँ अहिले सबैको मन छुने रेडियो भेरीमा बिहानको भेरी खबर सुनिरहनु भएको छ। यतिन्जेल हामीले दोस्रो संविधान दिवस आज सुर्खेत सहित देशैभर विविध कार्यक्रम गरी मनाइँदै सुर्खेतको लेगबेसी 9 पोखरा भन्ज्याङमा खानेपानी आयोजनाको शिलान्यास लगायतका खबर प्रस्तुत गर्यौं। अब बाँकी खबर। चौतर्फी विरोधपछि सरकारले नेपाल आयल निगमका कार्यकारी निर्देशक गोपाल खड्कालाई बर्खास्त गरेको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय सिंहदरबारमा बसेको बैठकले निर्देशक खड्कालाई बर्खास्त गर्ने निर्णय गरेको हो। आपूर्ति मन्त्रालयले करिब 1.5 अर्ब रुपियाँ अनियमितता गरेको भन्दै खड्कालाई बर्खास्त गर्ने प्रस्ताव बैठकमा पेश गरेको हो। संसदीय समिति र मन्त्रालयको अध्ययनबाट इन्धन भण्डारणका लागि भैरहवा, चितवन, झापा र सर्लाहीमा जग्गा किन्दा करिब 4 गुणा बढी मूल्य तिरेर अनियमितता गरेको अनुसन्धान प्रतिवेदनले पुष्टि गरेपछि खड्कालाई कार्यवाही गर्ने गर्न सरकारलाई दबाव बढेको हो। मन्त्रालयले गठन गरेको समितिले र व्यवस्थापिका संसदका 4 समितिले यसअघि जग्गा खरिदमा अनियमितता भएको भन्दै खड्कालाई कार्यवाही गर्न सिफारिस गरेका हुन्। यस्तै बैठकले प्रदेशसभा सदस्य निर्वाचनको प्रयोजनका लागि पिछडिएको समुदाय र अल्पसंख्यक समुदायको क्षेत्र निर्धारण गरी नेपाल राजपत्रमा सूचना प्रकाशित गर्ने निर्णय गरेको सूचना तथा संचार मन्त्री मोहन बहादुर बस्नेतले बताउनु भएको छ।
सरकारले कसैको उपचारमा लापरवाही भएमा सम्बन्धित चिकित्सकले नै पीडितलाई क्षतिपूर्ति भराउने गरी विधेयक निर्माण गर्न स्वास्थ्य मन्त्रालयलाई निर्देशन दिएको छ। मन्त्री परिषदको बैठकले सम्बन्धित चिकित्सकबाटै पीडित पक्षलाई राहत भराउने गरी विधेयक निर्माण गरी सदनमा पेश गर्न मन्त्रालयलाई निर्देशन दिने निर्णय गरेको हो। अस्पतालमा चिकित्सकको लापरवाहीका कारण बिरामीको अनुहाकमा ज्यान जाने र गम्भीर घाइते हुने समस्या देखिएको भन्दै यस्तो निर्णय गरेको हो। यता नेपाल चिकित्सक संघले भने सरकारी निर्णयप्रति आक्रोश व्यक्त गरेको छ। संघले विज्ञप्ति निकालेर मन्त्री परिषदको निर्णय 72 घण्टाभित्र फिर्ता नभए देशभरका स्वास्थ्य संस्थाहरू बन्द गर्ने चेतावनी समेत दिएको छ।
प्रदेश नम्बर 2 136 स्थानीय तहमा हिजो भएको निर्वाचनको मतगणना सुरु भएको छ। केही स्थानीय तहमा गएरातिदेखि नै मतगणना सुरु भएको हो। केही ठाउँमा भने राति अबेरसम्म मतपेटिका संकलनको काम भएकाले अहिले बिहान सर्वदलीय बैठक बसेर मात्र मतगणना सुरु गर्ने तयारी गरिएको छ। पछिल्लो मतगणना अनुसार सिराहाको कल्याणपुर नगरपालिका, बाराको बारागढी नगरपालिका, धनुषाको गणेशमान चारनाथ नगरपालिका र छुरेश्वरनाथ नगरपालिकामा नेपाली कङ्ग्रेसले अग्रता लिएको छ। यस्तै सप्तरीको सप्तकोशी गाउँपालिकामा एमाले अघि छ भने एक स्थानीय तहमा माओवादी केन्द्र पनि अगाडि रहेको छ। सिराहाकै लक्ष्मीपुर पतारी गाउँपालिकामा संघीय समाजवादी फोरमले अग्रता लिएको छ। महोत्तरीका 9 स्थानीय तहमा मतगणना सुरु भएको छ। रौतहटका पनि 18 स्थानीय तहमध्ये 12 मतगणना सुरु भएको छ। सर्लाहका 20 केहीमा राति 1 मतगणना सुरु भएको छ। पर्साको बिरगन्ज महानगरपालिका, धनुषाको जनकपुर उपमहानगरपालिका, कलैया उपमहानगरपालिका र जितपुर सिमरा उपमहानगरपालिकामा भने अहिले बिहानदेखि मतगणना सुरु गर्ने तयारी गरिएको छ।
प्रदेश नम्बर 2 तेस्रो चरणको स्थानीय तह चुनावमा मतदान गरेर घर फर्किने क्रममा एकजनाको बाटोमै ज्यान गएको छ। धनुषाको बटेश्वर गाउँपालिकामा मतदान गरेर घर फर्किरहेका बटेश्वर गाउँपालिका 1 अन्दाजी 55 योगेन्द्र सिंहको मृत्यु भएको हो। स्थानीय मतदान केन्द्रमा मतदान गरेर घर फर्किने क्रममा उहाँको मृत्यु भएको हो। उहाँको मृत्युको कारण भने खुल्न नसकेको प्रहरीले जनाएको छ।
खुल्ला सिमानाका र खुकुलो भन्सार लगायतका कारण बर्दिया लगायत पश्चिम तराईका नेपाली बजारहरू सुनसान हुने गरेको व्यवसायीले बताएका छन्। नेपाली ग्राहकहरू किनमेलको लागि भारतीय बजार जान थालेपछि नेपाली बजारमा व्यापार कम हुन थालेको हो। दैनिक करोडौंको किनमेल सीमावर्ती बजारबाट गर्ने क्रम बढेसँगै बर्दियाको सदरमुकाम गुलरिया सहितका बजारमा भने यसको प्रभाव परेको छ। नेपाली बजारको तुलनामा भारतीय बजारमा मूल्य केही सस्तो हुने भएकाले नेपाली ग्राहकहरू भारतीय बजारतर्फ आकर्षित भएको ग्राहकहरूले बताएका छन्। बर्दियाको सदरमुकाम गुलरिया लगायत बाँसगढी, मैनापोखर, मधुबन, राजापुर, भुरीगाउँ लगायतका बजारहरू सीमावर्ती भारतीय बजारका कारण ओझेलमा परेका छन्। भारतको बलैगाउँ बजारका कारण मैनापोखर, सितला, बाँसगढी, गोलेरिया लगायतका बजारहरू प्रभावित भएका हुन्। भारतीय बठिङिया बजारका कारण नेपालको मधुबन बजार, तिकुनिया बजारका कारण राजापुर बजार प्रभावित बनेको र मिहिपुरुवा, लौकाही, कतर्निया, बठनिया बजार लगायतका बजारमा कम व्यापार हुने गरेको छ।
गोलेरिया उद्योग वाणिज्य संघको आज हुने निर्वाचनमा 20 लागि 40 उम्मेदवारी दर्ता गराएका छन्। अध्यक्ष पदमा निवर्तमान प्रथम उपाध्यक्ष बिरुबहादुर चौधरी र निवर्तमान कोषाध्यक्ष देवेन्द्र पौडेलले उम्मेदवारी दर्ता गराउनु भएको छ। प्रथम उपाध्यक्षमा हिमाल त्रिपाठी र महेन्द्र कुमार श्रेष्ठ, द्वितीय उपाध्यक्षमा मनोज कुमार यादव र इन्द्र कुमार श्रेष्ठ, तृतीय उपाध्यक्षमा अजित राज भण्डारी र मोहबिन मोहम्मद इदिसिकीले उम्मेदवारी दर्ता गराउनु भएको छ। महासचिवमा शिवहरि पौडेल र मिनराज शर्मा, सचिवमा पुष्कर सापकोटा र ज्ञानप्रसाद बगाले, कोषाध्यक्षमा गंगा पोखरेल र पूर्णराज पौडेल, सहकोषाध्यक्षमा मोहमित पौडेल र रुद्र केसीले उम्मेदवारी दर्ता गराउनु भएको छ। 12 सदस्यका लागि 24 उम्मेदवारी दर्ता गराएका छन्। आज बिहान 8 बेलुकी 5 मतदानको समय तोकिएको निर्वाचन समितिका सदस्य राजेन्द्र प्रसाद धिताले बताउनु भयो। गुलरिया उद्योग वाणिज्य संघको नयाँ कार्य समितिको लागि संघको 1209 साधारण सदस्यहरूले मतदान गर्नेछन्। हामीसँग विदेश र खेल खबर बाँकी नै छन्, अहिलेलाई भने अर्को विश्राम। तपाईँ अहिले सबैको मन छुने रेडियो रेडियो भेरीमा बिहानको भेरी खबर सुनिरहनु भएको छ। यतिन्जेल हामीले छिमेक सरेफेरो राष्ट्रिय खबर प्रस्तुत गर्यौं। अब बाँकी खबर, लैङ्गिक उत्तरदायिता बाल संरक्षण सम्बन्धी दुई दिने प्रशिक्षण वीरेन्द्रनगरमा शुरू भएको छ। लैङ्गिक हिंसामा महिलासँगै पुरुष सहभागिता गराउनको साथै लिङ्ग पहिचान गरी गरिने गर्भपतनलाई निरुत्साहित गर्ने उद्देश्यले कार्यक्रमको आयोजना गरेको हो। युरोपियन कमिसनको आर्थिक सहयोग तथा सिविल नेपालको समन्वयमा ओल्ड भिजनले कार्यक्रमको आयोजना गरेको हो। तालिमको सहजीकरण गर्दै अधिवक्ता सबिन श्रेष्ठले लिङ्ग पहिचान गरी गरिने गर्भपतन अपराध भएको भन्दै यसका लागि कानुनमा कारवाहीको व्यवस्था गरिनुपर्ने बताउनुभयो। संचारकर्मी बबिता बस्नेतले समाजमा पुरुष प्रधान सोचाइका कारण लैङ्गिक विभेद कायम रहेको बताउनु भएको छ। कानुनमा महिला अधिकारलाई व्यवस्था गरिए तापनि व्यवहारमा कार्यान्वयन हुन नसकेको उहाँको भनाइ रहेको छ।
कालीकोटका जिल्ला शिक्षा अधिकारी विष्णु प्रसाद तिवारीले विद्यार्थीलाई पाठ्य पुस्तक उपलब्ध नगराउने विद्यालयको सम्पूर्ण सेवा सुविधा रोक्का गर्ने चेतावनी दिनुभएको छ। नागरिक समाज कालीकोटले गरेको अनुगमनमा जिल्लाका अधिकांश विद्यालयमा पाठ्य पुस्तक उपलब्ध नभएको पाइएपछि जिल्ला शिक्षा अधिकारीले विद्यार्थीलाई पाठ्य पुस्तक उपलब्ध नगराउने विद्यालयको सम्पूर्ण सेवा सुविधा रोक्ने बताउनु भएको छ। खाजा र छात्रवृत्तिको रकम निजी स्रोतका शिक्षकलाई बाँड्ने र समयमै पाठ्य पुस्तक उपलब्ध नगराउने विद्यालयलाई जिल्ला शिक्षाबाट प्राप्त हुने कुनै पनि सेवा सुविधा उपलब्ध नगराउने उहाँको भनाइ छ।
प्रधानमन्त्री शेरबहादुर देउवाले छैटौं पटक मन्त्री परिषद विस्तार गर्नु भएको छ। यसलाई फेरि सुन्नुहोस्। राप्रपा प्रजातन्त्र का सांसद विराज विष्टलाई विज्ञान प्रविधि तथा कमल देवी शर्मालाई वन राज्य मन्त्रीमा नियुक्त गर्नु भएको हो। दुवैजनाले पद तथा गोपनीयताका शपथ समेत लगिसकेका छन्। दुईजना राज्य मन्त्री थपेसँगै देउबा नेतृत्वको मन्त्री परिषद 56 सदस्य पुगेको छ।
सरकारले प्रदेश लोकसेवा आयोग गठन नहुँदासम्म प्रदेश र स्थानीय तहका कर्मचारीको पदपूर्ति लोकसेवा आयोगले गर्ने व्यवस्था गर्न सिफारिस गरेको छ। राज्य व्यवस्था समितिको बैठकमा कर्मचारी समायोजन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक सम्बन्धी उपसमितिका संयोजक रेखा शर्माले यस्तो जानकारी गराउनु भएको हो। संविधानमा प्रदेश लोकसेवा आयोग प्रदेश सभाको निर्वाचनपछि मात्र हुने व्यवस्था गरिएको छ। शर्माले प्रदेश र स्थानीय तहको स्वीकृत दरबन्दीका आधारमा रिक्त पदको पूर्ति गर्ने आयोगले गर्ने बताउनु भयो। विधेयकमा समायोजन हुने कर्मचारीको सेवा शर्त र सुविधा कानून नबनेसम्म समायोजन ऐन अनुसार नै हुने उल्लेख गरिएको छ।
नेपाली कंग्रेसले आसन्न संसद र प्रदेश चुनावको लागि 15 दिनभित्र उम्मेद्वारको सिफारिस गर्न महादौतको कमिटीलाई निर्देशन दिएको छ। कंग्रेस कार्य सम्पादन समितिको बैठकले प्रत्यक्ष र समानुपातिक तर्फ 3-3 जनाको नाम सिफारिस गर्न भनेको छ। गाउँ नगर कार्य समितिले 10 गते भित्र, क्षेत्रले 13 गते भित्र जिल्लामा नाम पठाउनु पर्नेछ भने जिल्लाले आफ्नो रायसहित असौ 17 गते भित्र नाम पठाउनु पर्नेछ। तोकिएको समयमा नाम नआए माथिल्लो निकायले निर्णय गर्ने कंग्रेसले जनाएको छ।
प्राकृतिक विपदको सहज सामनाका लागि बाँकेको नेपालगंजमा जलवायु अनुकूल योजना तथा विपद व्यवस्थापन समिति गठन गरिएको छ। सरकारको स्थानीय विपद जोखिम व्यवस्थापन योजना तर्जुमा निर्देशिका अनुसार अक्सफार्मसँगको सहयोग तथा बी ग्रुपसँगको सहकार्यमा नेपालगंज उपमहानगरपालिकाले विपद विज्ञ र वडा अध्यक्ष सहितको समिति निर्माण गरेको हो। प्राकृतिक आपतकालीन खोज तथा उद्धार पूर्व तयारीका लागि यसअघि नै उपमहानगरपालिकामा क्षेत्रीय स्तरको भण्डार गृह पनि सञ्चालन गरिएको छ।
शिव माध्यमिक विद्यालय धुलाईबीटको 33 वार्षिक उत्सवमा विभिन्न कार्यक्रम गरी मनाइएको छ। कार्यक्रममा प्रधानाध्यापक पूर्ण प्रसाद पौडेलले वार्षिक प्रगति तथा आर्थिक प्रतिवेदन पेश गर्नु भएको छ। विद्यालयमा महत्वपूर्ण योगदान पुर्याएको भन्दै शिक्षक गणेश ढकाल सहित सातजनालाई सम्मान गरिएको छ। विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गणेश परियारको अध्यक्षतामा भएको कार्यक्रम वीरेन्द्रनगर नगरपालिकाका प्रमुख देव कुमार सुवेदीको प्रमुख आतिथ्यतामा भएको हो।
अब लागौं विदेशका खबरतिर। उत्तर कोरियाले आफूमाथि लगाइने प्रतिबन्ध तथा दिइने दबावले परमाणु कार्यक्रम रोक्ने भन्दा पनि बढ्ने चेतावनी दिएको छ। उत्तर कोरियाले पछिल्लो पटक गरेको परमाणु परीक्षण तथा मिसाइल आक्रमणलाई लिएर संयुक्त राष्ट्रसंघले उत्तर कोरियामाथि प्रतिबन्ध थप कडा बनाएको छ। उत्तर कोरियाले भने प्रतिबन्ध तथा दबावले आफ्नो परमाणु कार्यक्रम नरोकिने बरु यसले परमाणु कार्यक्रम थप हुने चेतावनी दिएको हो। संयुक्त राष्ट्रसंघले आफूमाथि लगाएको नयाँ प्रतिबन्धको कडा निन्दा गरेको उत्तर कोरियाले संयुक्त राष्ट्रसंघको कार्य अमानवीय, अनैतिक क्रूर रहेको बताएको छ। यसले तनाव र शत्रुता बढ्ने उत्तर कोरियाले चेतावनी दिएको छ।
भेरी खबरको अन्तिममा अब लागौं केही खेल खबरतिर। आइसिसी विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत हङकङसँगको खेलको लागि नेपाली टोलीको घोषणा गरिएको छ। मुख्य प्रशिक्षक जगत टमाटा र कप्तान पारस खड्गा रहेको छनौट समितिले 18 सदस्यबाट अन्तिम 14 सदस्यको नाम सार्वजनिक गरेको हो। गएको साउन 30 गते छानिएको प्रारम्भिक 25 सदस्यबाट भदौ 21 गते 18 सदस्य छानिएको थियो। केही समयदेखि फाइल्सको समस्याबाट पीडित शक्ति गौचन स्वास्थ्यकै कारण टिममा पर्नु भएको छैन। पारस खड्काको नेतृत्वमा रहेको नेपाली टोलीमा ज्ञानेन्द्र मल्ल, शरद भेस्वाकर, सुशील कडेल, ललित सिंह भण्डारी, सन्दीप लामिछाने, आरिफ शेख, सुसन भारी रहनु भएको छ। यस्तै सागर पुन, दिपेन्द्र सिंह एरी, वसन्त रेग्मी, करण केसी, विनोद भण्डारी, सोमपाल कामी पनि टिममा पर्नु भएको छ। जितेन्द्र कुमार मुखिया, नरेश बुढायर, महबुब आलम, कुशल भुटेललाई वैकल्पिकमा राखिएको जनाइएको छ।
र 16 वर्ष मुनिको एसिया कप फुटबल छनौटका लागि 23 सदस्य नेपाली टोलीको घोषणा गरिएको छ। टोलीको गोलकिपरमा विशाल सुनार, सिद्धार्थ थापा मगर र रोहित कार्की रहनु भएको छ। डिफेन्डरमा रोहन दोङ, रणदीप पौडेल, दीपक भण्डारा, असीम गुरुङ, सुभाष कार्की, पुकार खड्का र सञ्जीव अर्याल रहनु भएको छ। यस्तै मिडफिल्डरमा कप्तान समेत रहनुभएका रोशन राणा, सिराब तामाङ, सौगात खवास, सन्जु श्रेष्ठ, कार्लोस बखरिया, अशोक किङरिङ मगर, अञ्जल महर्जन र दर्शन गुरुङ रहनु भएको छ। यस्तै फरवार्डमा अभिषेक श्रेष्ठ, ब्रिजेश चौधरी, रञ्जन पुन र निशान रावल छनौट मा पर्नु भएको छ। नेपाल, इराक, भारत र प्यालेस्टाइनसँगै समूह डीमा रहेको छ। नेपालले पहिलो खेलमा भोलि सशस्त्र प्रहरीको मैदान हलचोकमा इराकसँग प्रतिस्पर्धा गर्दैछ।
खेल खबरसँगै अहिलेलाई बिहानको भेरी खबरको समय सकियो। बिदाउनु अघि अहिलेसम्मका मुख्य मुख्य खबरका शीर्षकहरू फेरि एकपटक।
दोस्रो संविधान दिवस आज सुर्खेत सहित देशभर विविध कार्यक्रम गरी मनाइँदै संविधान अनुरूप दर्जनौ कानून बन्न बाँकी।
सुर्खेतको लेगबेसी नौ पोखरा भन्ज्याङमा खानेपानीको आयोजनाको शिलान्यास। सिम्ता गाउँपालिका वडा नम्बर 2 पनि पूर्ण खोपयुक्त ओडा घोषणा।
नेपाल आयल निगमका कार्यकारी निर्देशक गोपाल बहादुर खड्का बर्खास्त। मन्त्री परिषद 56 सदस्य पुग्यो।
प्रदेश नम्बर 2 का विभिन्न ठाउँमा मतगणना जारी। केही ठाउँमा आजबाट मतगणना हुने, 5 दिनभित्र सबै ठाउँको परिणाम आउने।
र आईसीसी विश्व क्रिकेट लीग अन्तर्गत हङकङ संघको खेलको लागि नेपाली टोलीको घोषणा। 16 वर्ष मुनिको एसिया कप फुटबलमा 23 सदस्यीय टोली छनौट।
हवस् त, अहिलेलाई बिहानको भेरी खबरको समय यही सकिन्छ। तपाईँ हाम्रो भेट अहिले 8 बजेको भेरी हाइलाइट्समा हुने नै छ। त्यति बेलासम्मको लागि समाचार कक्षका सबै सहकर्मी सहित राजेन्द्र साई र मधुबन विशेष विदा हुन्छौ। ताजा समाचार अनि स्वस्थ मनोरञ्जनको लागि रेडियो भेरी सुन्दै गर्नुहोला। नमस्ते।